नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
रासोपाद्वारा नागरिक नीति र नेतृत्व कार्यक्रम भोलिबाट सुरु। मन्त्रीहरूले कम्तीमा महिनाको एकपटक सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने।
नेपाली काङ्ग्रेसमा 2 सभापतिको समानान्तर अभ्यास। सुकेधारा सम्मेलनबाट शशाङ्कको काउन्टर। अभिभावक बन्न चुक्नु भएका देउवा पुनः गुटकै कमान्डर। राजनीतिक विश्लेषक केशव दाहाल भन्नुहुन्छ,
नेपाली काङ्ग्रेसको आधिकारिक महाधिवेशन त्यही हो र त्यसको सभापति गगन थापा नै हो भन्ने मलाई लाग्छ।
एमाले भित्रको ध्रुवीकरण उत्कर्षमा। हस्ताक्षर क्याम्पेन र फेसबुक स्टाटसबाट अध्यक्ष नहट्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई।
आधुनिक जीवन शैली र मानसिक स्वास्थ्य, जैविक उमेर र मानसिक परिपक्वता बीचको सन्तुलनमा जोड। आहार विहार र विचारको सन्तुलन मिलाउन विज्ञहरूको सुझाव।
जनताको भरोसा जित्दै मन्त्रालय। सहकारी पीडितको रकम फिर्तादेखि भूमिहीनलाई लाल पूर्जासम्म।
र खेल प्रसङ्गमा, डार्विन टेस्टमा ऐतिहासिक सफलता। बङ्गलादेशद्वारा अस्ट्रेलिया उसैको भूमिमा पराजित।
कार्यक्रम सुरु गरौँ। रासोपाद्वारा नागरिक नीति र नेतृत्व कार्यक्रम भोलिबाट सुरु सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व नामक नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ रासोपाले यो कार्यक्रम अगाडि बढाउन लागेको हो। निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्छ भन्ने लोकतन्त्रको मर्मलाई आत्मसात गर्दै यो अभ्यास थालिएको पार्टीले जनाएको छ। कार्यक्रम अन्तर्गत सरकारमा सहभागी मन्त्रीहरूले महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टी पंक्ति प्रत्यक्ष संवाद गर्नुपर्नेछ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारका अनुसार भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्न यो कार्यक्रमले पुलको काम गर्नेछ। 2 चरणमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो चरण साँझ 1 घण्टाको समय पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहनेछ। उक्त समयमा उपस्थित मन्त्रीले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझावहरू प्रत्यक्ष रूपमा सुन्नेछन्। 2 चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरू बीच संयुक्त बैठक बस्नेछ। 1 चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा गहन छलफल गरिनेछ। नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठन बीचको समन्वयलाई चुस्त बनाउँदै जनताका मुद्दालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्ने रणनीति तय गर्न यो कार्यक्रम ल्याइएको हो। मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनुका साथै नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने लक्ष्य रासोपाले लिएको छ। साउन 29 गतेदेखि सुरु भई 5 बुँदे निर्णय पारित गर्दै आज साउन 31 गते सम्पन्न संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलनले नेपाली काङ्ग्रेसभित्रको गुटीय समीकरणलाई नयाँ मोड दिएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का समानान्तर गतिविधि र सम्भावित विभाजनको विपक्षमा उभिँदै पछि हटेपछि सम्मेलनले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा आगामी 15 महाधिवेशन तथा पार्टीका नियमित कार्यक्रमहरू अघि बढाउने र कोइरालालाई नै इतर पक्षको नेता बनाउने घोषणा गरेको छ। सम्मेलन उद्घाटन र समापन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवा स्वयं उपस्थित भई देउवाकै सभापतित्वमा 15 महाधिवेशन सम्पन्न गर्ने जस्ता निर्णयहरू पारित गरिएका छन्। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको वैधानिक काङ्ग्रेस र चुनदेवी सुकेधाराबाट देउवा शशाङ्क समूहले चलाएको समानान्तर अभ्यासका बीच देउवाले अभिभावकीय भूमिका खेल्नुको साटो पुनः गुटकै कमान्डर बनेर 15 महाधिवेशनको काउन्टर रणनीति अप्नाएको विश्लेषण हुन थालेको छ। थप विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाको अध्यक्षता र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सुकेधारा स्थित पार्टी प्यालेसमा राष्ट्रिय भेला भनेर सुरु गरिएको कार्यक्रमलाई आज बन्द सत्रसम्म पुग्दा राष्ट्रिय सम्मेलनमा रूपान्तरण गरियो। पार्टी विधानले भेलालाई नचिन्ने र सर्वोच्च अदालतले दिएको निस्सा र मुद्दाको सुनवाईको आदेशपछि कानुनी अडचन छल्न आयोजकहरूले ब्यानर नै फेरेर यसलाई विधान सम्मत सम्मेलनको नाम दिए। शनिबारको बन्द सत्रमा अनुपस्थित रहनुभएका देउवा आज दिउँसो भने स्वयं बन्द सत्रमा सहभागी हुनुभयो। सम्मेलनमा विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डाक्टर प्रकाश शरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो। देशभरिबाट आएका करिब 5,000 प्रतिनिधिहरूका सुझाव समेटेर आजैति प्रस्ताव पारित गर्दै सम्मेलन सम्पन्न भइसकेको छ। तर यी सबै कसरतको मूल ध्येय सानेपामा गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई चुनौती दिनु र देउवा पक्षको अस्तित्व कायम राख्नु नै देखिन्छ। अहिले काङ्ग्रेसभित्र विचित्रको स्थिति छ। सानेपामा ऐन नियम कानुन र निर्वाचन आयोगको अभिलेख अनुसार गगन थापा सभापतिको वैधानिक हैसियतमा हुनुहुन्छ। अर्कोतर्फ चुनदेवी र सुकेधारामा देउवा पक्षले सभापति शेरबहादुर देउवाको नेम प्लेट राखेर समानान्तर शक्ति अभ्यास गरिरहेको छ। नेपाली कङ्ग्रेस सङ्कटापन्न अवस्थामा छ। एकातिर भदौ 24 घटनापछि बनेको नयाँ राजनीतिक वातावरण, अर्कोतिर चौतर्फी आक्रमण। यस्तो बेला पार्टीलाई एक ढिक्का बनाउन देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँ कृष्ण सिटौला, शशाङ्क कोइराला, विमलेन्द्र निधि र कान्छाराम तामाङहरूकै गुटीय घेराबन्दीमा पर्नु भएको छ। चुनदेवीको बार्दलीबाट देउवाले दिएको अभिव्यक्ति र एयरपोर्टमा देखाइएको शक्ति प्रदर्शनले उहाँ पार्टी मिलाउने अभिभावक भन्दा पनि एउटा पक्षको कमान्डर बन्न पुगेको पुष्टि हुन्छ। इटालीका चर्चित मार्क्सवादी विचारक एन्टोनियो ग्राम्स्कीले आफ्नो प्रिजन नोटबुक्समा भन्नुभएको छ, जब कुनै संस्था, दल वा व्यक्तिले आफ्नो मात्रै एकल वर्चस्व लाद्न खोज्छ, त्यहाँ प्रतिवाद र विद्रोह अनिवार्य हुन्छ। अमर्त्य सेनले पनि द आर्गुमेन्टेटिभ इन्डियनमा यही राजनीतिक चरित्रको व्याख्या गर्नुभएको छ। नेपाली कङ्ग्रेसको इतिहास हेर्ने हो भने पनि वर्चस्वको लडाईँ नयाँ होइन। एक समय थियो बिपी कोइरालाको युग चल्थ्यो। 2025 बिपी कोइरालाले आफ्नै ढङ्गले अघि बढ्न खोज्दा सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराईहरूसँग तीव्र असहमति भयो। कङ्ग्रेस विभाजित भयो, तर बिपीले पछि राष्ट्रिय मेलमिलापको नीति लिँदै पार्टीको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिनु भएको थियो। त्यस्तै 2051 गिरिजाप्रसाद कोइरालाले आफ्ना निकटस्थ युवाहरूको घेरामा रहेर पार्टीमा एकल वर्चस्व स्थापित गर्न खोज्दा काङ्ग्रेस फुटको सङ्घारमा पुग्यो। पछि गणेशमान सिंह र किसुनजीको हस्तक्षेपपछि मात्र पार्टी जोगिएको थियो। आजको गगन देउवा द्वन्द त्यस्तै एक उदाहरण हो। गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरूले आफूलाई काङ्ग्रेसका जेन्जी घोषणा गर्दै पुराना वर्चस्वशाली नेताहरूलाई पन्छाउने मुहिम चलाउनु भयो। तर 50 कटेका नेताहरूलाई विश्व राजनीति र नेपाली युवा पुस्ताले नयाँ पत्याएन। नतिजा स्वरूप विशेष महाधिवेशनपछि भएको चुनावमा काङ्ग्रेसले झन ठूलो पराजय बेहोर्नु पर्यो। आजको डिजिटल र एआई युगले पुराना सोसियल र पोलिटिकल इन्स्टिट्युसनहरूलाई चुनौती दिएको छ। भारतको तमिलनाडुमा सिनेमाका हिरोलाई युवाहरूले मुख्यमन्त्री बनाएझै वा बिहारको बाँकेपुरमा प्रशान्त किशोरले 40 पुरानो बिजेपीको वर्चस्व ढालेझै नेपालमा पनि 18-35 युवा मतदाताले पुराना दलहरूलाई अस्वीकार गरिसकेका छन्। नेपाली काङ्ग्रेसले यसपालिको चुनावमा पाएको 17 लाख भोटमध्ये अधिकांश परम्परागत र ज्येष्ठ नागरिकको छ। 25-27% रहेका जेन्जी मतदाता काङ्ग्रेसबाट पुरै विमुख हुने अवस्थामा पुगेका छन्। गगन थापाहरूले मिडिया र बुद्धिजीवीहरूको साथ पाएर विशेष महाधिवेशन त गर्नुभयो, तर पार्टीभित्र नैतिक अधिकार स्थापना गर्न सक्नु भएन। अर्कोतर्फ देउवा पक्ष पुरानै दम्भ र षड्यन्त्रको सिद्धान्तमा रमाउँदै नयाँ यथार्थलाई स्वीकार्न तयार छैन। आगामी सोमबारदेखि काङ्ग्रेसभित्र केन्द्रीय कार्य समिति र दुई पक्ष बीच टेबल वार्ता सुरु हुने अनुमान गरिएको छ। तर अदालतको अन्तिम निर्णय नआउन्जेल वा दुवै पक्षले आफ्नो अहंकार नत्यागेसम्म यो गतिरोध अन्त्य हुने देखिँदैन। शेरबहादुर देउवासँग आफ्नो कठोर राजनीतिक सङ्घर्ष, जीवनको अनुभव र 5 मुलुकको प्रधानमन्त्री भएको उचाइ थियो। उहाँले चाहेको भए आफ्नै पूर्व कार्यकर्ता र नयाँ पुस्तालाई समेटेर भत्किएको काङ्ग्रेस पुनर्निर्माणको अभिभावक बन्न सक्नुहुन्थ्यो। तर सुकेधाराको सम्मेलनमा आज दिउँसो झुल्किनुभएका देउवा र चुनदेवीको बार्दलीबाट गर्जिनुभएका देउवालाई हेर्दा स्पष्ट हुन्छ, उहाँ अभिभावक होइन, पुनः आफ्नै गुटको रक्षा, ढाल र गुटको नेता बन्न पुग्नु भएको छ। यदि काङ्ग्रेसका दुवै पक्षले नैतिक आचार संहिता, सुशासन र सामाजिक न्यायलाई आत्मसात गर्दै पार्टीलाई एकीकृत बनाउन सकेनन् भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा काङ्ग्रेस अहिलेको जस्तो सङ्घमा प्रतिपक्ष होइन पत्ता साफ हुने निश्चित छ।
नेपाली काङ्ग्रेस अहिले आफ्नो इतिहासकै जटिल र वैधानिक मोडबाट गुज्रिरहेको छ। सानेपा र चुन्देवी बीचको शक्ति सङ्घर्ष, अदालतको पर्खाई र संस्थापन इतर समूहको सुकेधारा सम्मेलनले पार्टीभित्रको ध्रुवीकरणलाई थप उत्कर्षमा पुर्याएको छ। यसै विषयमा आधारित रहेर सहकर्मी दिनेश लुटेलले राजनैतिक विश्लेषक केशव दाहालसँग कुराकानी गरेका छन्।
सानेपामा गगन थापा र चुन्देवीमा शेरबहादुर देउवा दुवै पक्षले आफूलाई सभापति मानिरहेको यो अभूतपूर्व स्थितिमा कानुनी र राजनीतिक रूपमा आजको मितिमा नेपाली काङ्ग्रेसको आधिकारिक सभापति चाहिँ को हो जस्तो लाग्छ तपाईँलाई?
मलाई लाग्छ यो त्यति धेरै हामीले चाहिँ फेरि प्रश्न गर्नुपर्ने, फेरि यसमा संशय राख्नुपर्ने विषय छैन। नेपाली कङ्ग्रेसभित्र चाहिँ जुन पछिल्लो महाधिवेशन भयो, त्यो महाधिवेशनमा जो मान्छेहरू सहभागी थिए र जुन प्रक्रियाबाट त्यो महाधिवेशन भयो, त्यसमा कुनै नेपाली काङ्ग्रेसको आफ्नै विधान र हाम्रो चाहिँ दल सम्बन्धी कानुनमा चाहिँ कुनै दुविधा भएको म देख्दिनँ। त्यो कानुन सम्बद्ध, वैधानिक र ठिक ढङ्गले पार्टी रूपान्तरण गर्नको लागि गरिएको महाधिवेशन थियो भन्ने मलाई लाग्छ। र डेफिनेटली त्यो महाधिवेशनले चाहिँ गगन थापालाई सभापति निर्वाचित गरेको थियो र नेपाली काङ्ग्रेसको आधिकारिक महाधिवेशन त्यही हो र त्यसको सभापति गगन थापा नै हो भन्ने मलाई लाग्छ।
छ महिनाको प्रवास बसाइपछि नि शेरबहादुर देउवा फर्किनु भएको छ। पार्टीलाई एक ढिका बनाउने जुन अभिभावकको भूमिका खेल्नु पर्नेमा उहाँ चाहिँ आफ्नै गुटको नेतृत्व र एक किसिमले हेर्दाखेरि रोड सोमा सीमित हुनुभयो कि भन्ने लाग्दैन यहाँलाई?
डेफिनेटली लाग्छ मलाई, किनभने अघिल्लो पुस्ताका नेताहरूको जिम्मेवारी के हो, उहाँहरूले कसरी आफ्नो आत्ममन्थन गर्नुहुन्छ, आत्मचिन्तन गर्नुहुन्छ र आफ्नो समयलाई कसरी बोध गर्नुहुन्छ भन्ने एउटा प्रश्न छ क्या। त्यो प्रश्नबाट हामीले हेऱ्यौँ भने नेपाली कङ्ग्रेसको त्यो पुस्ता र त्यो पुस्ताको नेताको हिसाबले शेरबहादुर देउवामा थोरै पनि म त्यो आत्मचिन्तन, आत्मबोध देख्दिनँ। अन्यथा उहाँले चाहिँ नयाँ पुस्तालाई तपाईँहरू अगाडि बढ्नुहोस्, हामीले हाम्रो समयमा जुन हिसाबले योगदान गर्न सक्यौँ त्यो योगदान गऱ्यौँ, नेपालमा लोकतन्त्र ल्याउनको लागि, नेपालमा चाहिँ खुल्ला समाज निर्माण गर्नको लागि, नेपालमा चाहिँ पछिल्लो राजनीति सुनिश्चित गर्नका लागि हामीले योगदान गऱ्यौँ। तर केही त्रुटिहरू पनि थियो होलान्, तपाईँ हाम्रो अनुभवबाट सिक्नुहोस्, हामीले जहाँनिर ल्याएर तपाईँहरूलाई चाहिँ हाम्रो समाज, हाम्रो राजनीति दियौँ जिम्मा, यो अब तपाईँहरूको हातमा भयो, अब यसलाई सही ढङ्गले अगाडि लानुहोस् भनेर बडा प्रेम साथ नयाँ पुस्तालाई ढोका खोलिदिनु पर्ने हो। तर दुर्भाग्य के हो भने उहाँहरू अझै पनि आफ्नो असफलताको बोध छैन, आफूमाथि उठेका प्रश्नहरूलाई चाहिँ ठिक ढङ्गले सुन्नुहुन्न र फेरि पनि यो युग जुन युग उहाँहरूको हुँदै होइन, यो युग मेरै हो भनेर रडाको गर्नुहुन्छ भने त्योभन्दा ठुलो दुर्भाग्य के हो? र यो दुर्भाग्य भन्ने शब्द मैले चाहिँ आम हामी नागरिकको लागि, नेपालको राजनीतिक रूपान्तरणको लागि त दुर्भाग्य हो नै, खुद उहाँहरूकै इतिहासको लागि पनि यो दुर्भाग्यपूर्ण अवस्था हो।
शेरबहादुर देउवा विदेशबाट फर्किँदा साँचो त लिएर आउनु भएको थियो होला, तर उहाँको घेराभित्र, उहाँलाई आफ्नो घेराभित्र राख्न खोज्नेले त्यो साँचै खोजिदिएका हुन् कि?
मलाई त्यही लाग्छ तपाईँको, किनभने व्यक्तिको चाहिँ व्यक्ति आफै के हो र ऊ वरिपरि कस्ता मान्छेहरू हुन्छन् भन्ने कुरा चाहिँ ज्यादै महत्त्वपूर्ण हुन्छ। नेताले आफू र आफ्नो वरिपरिको मान्छेहरूलाई चिन्न सक्नुपर्छ। मलाई लाग्छ शेरबहादुर देउवाको कमजोरी के रह्यो भने उहाँले खुद आफै यो समयमा उहाँको महत्त्व कति छ भन्ने कुरा त थाहा पाउनु भएन नि, त्यो बोध भएन नि। सँगसँगै म को मान्छेहरूबाट घेरिएको छु र ती मान्छेहरूका स्वार्थहरू के हुन् भन्ने कुरामा पनि उहाँले ठिक ढङ्गले निर्कुल गर्न सक्नु भन्ने मलाई लाग्दैन। त्यसैले गर्दाखेरि यो यो दुविधामा उहाँ पर्नुभयो, त्यसैले गर्दा यो अप्ठ्यारो उहाँले सिर्जना गरिरहनुभयो।
घेराबन्दीले त समस्यामा पर्नुभयो, तर अलिअलि पदलो लुप्ता पनि छ बाँकी उहाँमा प्रवासबाट फर्किएपछि पनि,
त्यो त्यो देखिन्छ। यो कस्तो पदलो लुप्ता हो, यो कस्तो, हाम्रो नेताहरू यो शब्द त्यति राम्रो होइन प्रयोग गर्न, तर यो दुर्भाग्य हो, मैले दुर्भाग्य खान्छु म यसलाई। आनन्द गर्ने, नयाँ पुस्तालाई धोका खुला गरिदिने, आफ्ना अनुभवहरूबाट नयाँ पुस्तालाई सिंचित गर्ने र तपाईँहरू अगाडि बढ्नुहोस् अब यो युग तपाईँहरूको भन्ने उदारता नेतामा चाहिन्छ, र त्यो त्यो उदारता किन छैन, त्यसैले गर्दा यो दुर्भाग्य हो भन्ने मैले शब्द प्रयोग गरेको हो।
अब अहिले गगन थापा र देउवा दुवै पक्षले आफ्नो वर्चस्व जुन कायम राख्न खोज्दै हुनुहुन्छ नि, यसले अन्तत काङ्ग्रेस फुटको सङ्घारमा पुगेको हो या यही यही क्रममा चलिरहन्छ, अन्तिममा के विश्लेषण छ यहाँको?
होइन, मलाई के लाग्छ भने यो वर्चस्वको कुरै होइन, वर्चस्व त तपाईँको स्वाभाविक हिसाबले, मैले अघि भने वैधानिक र कानुनी हिसाबले पनि योभन्दा अगाडि अदालतले चाहिँ के निर्णय गर्यो सायदै त्यो निर्णय नै सबैभन्दा उत्तम निर्णय थियो। नेपाली कङ्ग्रेसको महाधिवेशन जसरी सम्पन्न भयो र गगन थापा सभापति भएर आउनुभयो, त्यो वैधानिक रूपमा कानुनी रूपमा मात्रै होइन कि राजनीतिक रूपमा पनि, म यहाँ राजनीतिक रूपमा भन्ने शब्दलाई अलिकति बढी जोड दिन चाहिरहेको छु, सही थियो भन्ने मलाई लाग्छ। किनभने कतिपय राजनीतिक कुराहरू, पार्टीको कुराहरू कहिलेकाहीँ चाहिँ के भने वैधानिक मात्रै हुँदैनन्, कानुनी मात्रै हुँदैनन्, राजनीतिक पनि हुन्छन्। त्यसैले गर्दाखेरि नेपाली कङ्ग्रेसभित्र चाहिँ यसको आधिकारिकताको कुरा मलाई लाग्छ त्यो उठाउनु आवश्यक नै छैन। नेपाली कङ्ग्रेसभित्रको आधिकारिकताको टुङ्गो लागिसकेको राजनीतिक हिसाबले
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक केशव दाहाल सहकर्मी दिनेश लुटियालसँग कुराकानी गर्दै। नेकपा एमालेभित्र तीव्र बनिरहेको आन्तरिक असन्तोष र नेतृत्व रूपान्तरणको बहसका बीच अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भइरहेका असन्तुष्ट पक्षका गतिविधिलाई अराजकको संज्ञा दिँदै कडा चेतावनी दिनुभएको छ। झापाको वीरतामण्डमा आज आयोजित एमालेको मिसन जागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ। पार्टीभित्रबाट उठेको विशेष महाधिवेशन र नेतृत्व बहिर्गमनको मागप्रति आक्रामक बन्दै उहाँले यदि अध्यक्ष हटाउनै पर्ने लागेको भए सामाजिक सञ्जाल र गुटगत भेलाबाट नभई पार्टी कमिटीभित्रै विधिसम्मत तरिकाले कुरा राख्न सुझाव दिनुभएको छ। एमालेभित्र पुनर्गठन पक्षधर नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान तीव्र पारिरहेका बेला अध्यक्ष ओलीको यो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक ध्रुवीकरणलाई थप उत्कर्षमा पुर्याएको छ। फागुन 21 को प्रतिनिधि सभा निर्वाचनमा पार्टी 25 सिटमा खुम्चिँदा र देशमा जेएनजी विद्रोह भई राजनैतिक समीकरण बदलिँदा समेत अध्यक्ष ओलीले आफ्नो स्वेच्छाचारी शैली त्याग्नु भएको छैन। पार्टीभित्र पुनर्गठनको आवाज उठाउनेहरूलाई इलाम पुगेर आवारा र उरनठेउलाको संज्ञा दिने ओलीको शैली विरुद्ध अहिले एमालेभित्र विद्रोहको आँधीबेरी सिर्जना भएको छ। थप सामग्रीसहित सहकर्मी सुनिता पोखरेल।
शनिबार इलाम पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली पुनर्गठन पक्षधर नेताहरूमाथि फेरि एकपटक उस्तै दुर्भाष्य र आक्रामक रूपमा प्रस्तुत हुनुभयो। पार्टी पुनर्जागरणको माग गर्नेहरूलाई आवरा र उरेन्ठेउला भन्दै अध्यक्ष ओलीले कटाक्ष गर्नुभयो। क्यान्टिनमा चिया र समोसा खाँदैमा अध्यक्ष हटाइन्छ। तर संयोग कस्तो थियो भने ओलीले जसलाई क्यान्टिनमा चिया खाएको आरोप लगाउनुभयो ती नेताहरू महाराजगञ्जको एक पार्टी प्यालेसमा एमालेको अस्तित्व बचाउने गम्भीर मन्थनमा थिए। पूर्व उपाध्यक्ष युवराज किमाली, उपाध्यक्ष गोकर्ण विष्ट, पूर्व महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डे, नवराज सिलवाल, पुरुषोत्तम पौडेल, कृष्णप्रसाद दाहाल सहित सबै प्रदेशका प्रतिनिधिमूलक 50 भन्दा बढी जिम्मेवार नेताहरूले ओलीको निरङ्कुशता र पार्टीको दिशाहीनता विरुद्ध रणनीतिक मोर्चाबन्दी कसेका छन्। आज ओली जुन राजकीय र सांगठनिक उचाइमा हुनुहुन्छ त्यसमा योगदान दिने कसैलाई पनि उहाँले देखिसहनु भएन। ओलीको अपमानबाट आजित हुनेहरूको सूची लामो छ। छैटौं महाधिवेशनदेखि पार्टी जीवनको लोकतान्त्रिकरण र रातो किताबको बहसमा ओलीलाई काँध थाप्नु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन खोज्दा ओलीले केन्द्रीय कमिटीबाटै उहाँको सदस्यता नवीकरण रोकिदिनुभयो। तर अहिले आफूमाथि सङ्कट घनीभूत भएपछि जेठ 4 बैठकमा पुनः सदस्यता फुकुवाको ढोक रचेर राजनीतिलाई थप हलुका बनाइदिनु भएको छ। 9 महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भूमिका खेल्नुभएका ईश्वर पोखरेललाई क्याबिनेटमा वरियता घटुवा गर्ने, बिना विभागीय बनाउने र नेकपा बनाउँदा सचिवालयमा मात्रै सीमित राख्ने काम गरियो। 11 महाधिवेशनमा ओली विरुद्ध उभिएकै कारण पोखरेल आज किनाराकृत हुनुहुन्छ। ओलीलाई अनवरत साथ दिएका महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समेत फागुन 21 को चुनावी सर्वनाशपछि ओलीबाट पार्टी पार लाग्दैन भन्ने निष्कर्षमा पुग्नु भएको छ। ओलीलाई कठिन समयमा काभ्रेमा मञ्च दिने गोकुल बास्कोटा, स्वास्थ्य जटिल बन्दा एयर एम्बुलेन्स मिलाउने विनोद ढक्का र बुटवल महाधिवेशनका प्रस्तावक कर्ण थापालाई विधानका 70 वर्ष उमेर हत र 2 कार्यकालको वैधानिक प्रश्न उठाएकै आधारमा पाखा लगाइयो वा गुण्डुको ढोका बन्द गरियो। बागमतीका 36 सालदेखि समर्पित नेता जगन्नाथ थपलियालाई मुख्यमन्त्रीको दौडबाट हटाउन ओलीले गुण्डु निवासमै यसरी दुर्व्यवहार गर्नुभयो कि उहाँ ढोकामै बेहोस हुनुभयो। तर दया दर्शाउनुको सट्टा ओलीले मर्ने भए यस्ताले के सरकार चलाउनु भन्दै अपमानको पराकाष्ठ नाग्नुभयो। अहिले एमालेभित्र 3 ध्रुव देखा परेका छन्। पहिलो ध्रुव हो अध्यक्ष ओलीको निरन्तरता पक्षधर समूह। यो कितामा अध्यक्ष ओली सहित महेश बस्नेत, किरण थापा लगायतका नेताहरू उभिनु भएको छ। यो समूह ओलीको निरन्तरतामै एमालेको हित देख्छ। पार्टी पुनर्गठनको आवाज उठाउनेहरूलाई लाञ्छित गर्दै सत्ता र शक्तिलाई आफ्नै वरपर केन्द्रीकृत गरिरहने अडानमा यो खेमा दृढ देखिन्छ। दोस्रो ध्रुव हो मध्यमार्गी वा पुनर्गठन पक्षधर समूह। हिजोसम्म अध्यक्ष ओलीसँगै उभिनु भएको उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ लगायतका शीर्ष नेताहरू अहिले यो कित्तामा आइपुग्नु भएको छ। विगतमा ओलीकै बलमा पार्टी र राजनीति सञ्चालन हुन्छ भन्ने विश्वासमा रहनुभएका उहाँहरू चुनावी धक्का र चौतर्फी निराशापछि ओलीको कार्यशैलीबाट अब पार्टीको उद्धार सम्भव छैन भन्ने निकटमा पुग्नु भएको छ। उहाँहरू विशेष महाधिवेशन वा कार्यदलको प्रतिवेदन मार्फत वैधानिक बाटोबाट नेतृत्वको विकल्प खोज्ने प्रयासमा हुनुहुन्छ। र तेस्रो ध्रुव हो संस्थापन इतर वा विशेष महाधिवेशनका मुखर पक्षधरहरू। यो समूहको नेतृत्व उपाध्यक्ष गोकर्ण विष्ट, पूर्व महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई र युवा नेताहरू नवराज सिलवाल तथा पुरुषोत्तम पौडेलहरूले गरिरहनु भएको छ। एघारौं महाधिवेशनदेखि नै ओलीको स्वेच्छाचारिता र अहंकार विरूद्ध निरन्तर आवाज उठाउँदै आएको यो खेमा एमालेलाई पुनः जीवन दिन अध्यक्ष ओलीको तत्काल बहिर्गमन अनिवार्य रहेको निष्कर्षमा छ। यही समूह अहिले विधानको धारा 72 बमोजिम दुई तिहाई हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन आह्वान गर्ने अन्तिम वैधानिक मोर्चाबन्दीमा जुटिसकेको छ। यसरी आफ्नै समर्थकहरूबाट समेत घेरिँदै जानुभएका अध्यक्ष ओलीका लागि यी तीन ध्रुवको टक्राव अब साधारण आन्तरिक मतभेद मात्र रहेन, यो एमालेको पुनर्जागरण वा पतन तय गर्ने निर्णायक राजनीतिक संग्राम बनेको छ। एमाले भित्रको आन्तरिक द्वन्द थप उत्कर्षमा पुगेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल संयोजक रहेको 15 सदस्यीय पुनर्गठन कार्यदलमा महासचिव शङ्कर पोखरेलले 13 समूहबाट आएका सुझावका आधारमा ओलीको विकल्प खोज्नुपर्ने प्रतिवेदन बुझाउनु भएको थियो। तर संयोजक बादलले नेताहरूको फोन समेत नउठाई ओलीको निर्देशनमा छुट्टै प्रतिवेदन तयार पार्न गुप्तवासमा बसेको र प्रतिवेदन जस्ताको तस्तै अध्यक्ष कहाँ पुर्याएको खबरले पुनर्गठन पक्षधर रुष्ट भनेका छन्। यसैबीच पुनर्गठन पक्षधर नेताहरूले एमाले विधानको धारा 72 प्रयोग गर्ने अन्तिम तयारी गरेका छन्। विधान अनुसार दुई तिहाई जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले लिखित माग गरेमा 6 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्दछ। यदि ओलीले अटेर गरेमा महाधिवेशन प्रतिनिधिहरू स्वयंले आयोजक कमिटी बनाएर विशेष महाधिवेशन बोलाउने वैधानिक बाटो खुला रहेको छ। आफ्ना सहयात्रीहरूलाई पटक पटक धोका दिने, फरक मतप्रति कठोर बन्ने र पार्टीलाई प्राइभेट कम्पनी जस्तै सञ्चालन गर्ने अध्यक्ष केपी शर्मा ओलीको हटले एमालेलाई आज इतिहासकै कमजोर मोडमा ल्याएर उभ्याएको छ। इलाममा उभिएर आफ्नै नेताहरूलाई आवरा र उरन्ठेउला भन्दै गर्दा ओलीले बिर्सनु भयो कि पार्टी कुनै एक व्यक्तिको हटले होइन, सामूहिक निष्ठा र विचारले चल्दछ। आज एमाले बचाउनका लागि अध्यक्ष ओलीको बहिर्गमन र पार्टीको सर्वाङ्गीण पुनर्गठन अब रोजाइ होइन, वैधानिक र राजनीतिक आवश्यकता बनिसकेको छ। यदि ओलीले समयमा नै निकास दिनु भएन भने विधानको धारा 72 बमोजिमको विशेष महाधिवेशनले उहाँलाई इतिहासको डिलबाट पछाउने निश्चित छ।
पछिल्लो समय आधुनिक जीवनशैली, डिजिटल प्रविधि र तीव्र सामाजिक प्रतिस्पर्धाका कारण मानव स्वास्थ्यको एउटा निकै संवेदनशील तर ओझेलमा परेको पक्ष प्रभावित बन्दै गएको छ, त्यो हो मानसिक स्वास्थ्य। शारीरिक रूपमा तन्दुरुस्त देखिए पनि आजका युवादेखि हरेक उमेर समूहका मानिसहरू आन्तरिक द्वन्द्व, तनाव र भावनात्मक अपरिपक्वतासँग जुधिरहेका छन्। मानसिक स्वास्थ्य केवल रोगको अभाव मात्र होइन, यो मन र मस्तिष्कको सन्तुलन, भावनात्मक परिपक्वता तथा जैविक आहार विहारको संयोजन पनि हो। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
स्वस्थ जीवनका लागि शारीरिक तन्दुरुस्ती जति आवश्यक छ, मानसिक र सामाजिक रूपमा सन्तुलित हुनु उत्तिकै अनिवार्य मानिन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोग, भर्चुअल तुलना, अनिन्द्रा र तीव्र प्रतिस्पर्धाका कारण विशेष गरी युवा वर्गमा एन्जाइटी, डिप्रेसन, भावनात्मक अपरिपक्वता तीव्र रूपमा बढ्दै गएको छ। अमेरिकामा सन् 2021 2,73,000 भन्दा बढी वयस्कमा गरिएको अध्ययन अनुसार दैनिक 6 घन्टाभन्दा कम सुत्ने व्यक्तिहरूमा मानसिक तनावको जोखिम 2.5 गुणा बढी देखिएको छ। निन्द्राको कमी, पोषणयुक्त खानपानको अभाव र डिजिटल निर्भरताले हाम्रो मानसिक स्वास्थ्यलाई सिधा असर पुर्याइरहेको छ। विश्लेषकहरूका अनुसार मानसिक स्वास्थ्य समस्याको अर्को मुख्य आयाम मानसिक उमेर पनि भावनात्मक रूपमा सानो असफलतामा पनि हार मान्ने, छिटो सामाजिक सञ्जालमा लाइक्समा आत्ममूल्य खोज्ने र सम्बन्धहरूमा सहिष्णुता नदेखाउने जस्ता व्यवहारले मानसिक परिपक्वताको कमीलाई सङ्केत गर्छन्। डिजिटल युगमा एक्लोपन बढ्दै जाँदा मनको कुरा खुलेर राख्ने र सुन्ने पारिवारिक वातावरण हराउँदै गएको छ, जसले गर्दा युवाहरू आन्तरिक द्वन्द्वमा फस्न पुगेका छन्। उदासीन, मनोरोग, डिप्रेसन, छटपटी वा एन्जाइटी र मादक पदार्थको लत आज धेरैलाई हुने समस्या हुन्। संसारमा 500 बढी थरीका मानसिक रोगहरू पहिचान भएका छन्। तर सकारात्मक कुरा के छ भने आज हरेक जसो मानसिक रोगको सुरक्षित र प्रभावकारी उपचार सम्भव छ। यसका लागि नियमित फलोअप, मनोसामाजिक परामर्श र सन्तुलित जीवनशैली आवश्यक पर्छ। मनोचिकित्सक डाक्टर धनरत्न साक्यको भनाए, मानसिक स्वास्थ्य जोगाउन दैनिक जीवनशैलीमा केही सरल तर प्रभावकारी परिवर्तन ल्याउन सकिने मनोचिकित्सकहरूको सुझाव छ। दैनिक कम्तीमा 6-8 घन्टाको गहिरो निन्द्रा लिने, सामाजिक सञ्जालको सीमित प्रयोग गर्ने र नोटिफिकेसन नियन्त्रण गर्ने, गेडागुडी, फलफुल र पोषणयुक्त खानाका साथै दैनिक शारीरिक अभ्यास र घाम ताप्ने, परिवार र साथीभाइसँग मनका कुरा खुलेर सेयर गर्ने र सकारात्मक विचारको विकास गर्ने। स्वास्थ्यको सम्पूर्णता मानसिक स्वास्थ्य बिना अधुरै रहन्छ। त्यसैले मानसिक स्वास्थ्य र मानसिक उमेरको विकासबारे खुल्ला बहस, जनचेतना र समयमै उपचार पद्धतिको पहुँच विस्तार गर्नु आजको समयको प्राथमिक दायित्व बनेको छ। शारीरिक स्वास्थ्यका लागि अस्पताल धाउने हामीले मनको स्वास्थ्यका लागि पनि उत्तिकै सजग हुनु आवश्यक छ। मानसिक समस्या कुनै कमजोरी होइन, यो उपचारबाट निको हुने विषय हो। त्यसैले आफू र आफ्ना नजिकका मानिसको मानसिक अवस्थाप्रति सजग बनाऊ।
कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। अस्ट्रेलियाको डार्विनमा आज एउटा यस्तो इतिहास कोरियो जसको कल्पना स्वयं बङ्गलादेशी समर्थकहरूले पनि विरलै गरेका थिए। 23 वर्षको लामो प्रतीक्षापछि अस्ट्रेलियाली भूमिमा टेस्ट खेल्ने अवसर पाएको बङ्गलादेशले घरेलु टोलीलाई स्तब्ध पार्दै ऐतिहासिक जित दर्ता गरेको छ। बङ्गलादेशको यो जित कुनै संयोग वा भाग्यको खेल मात्र थिएन, बरु चारै दिन हरेक सत्रमा देखाएको अनुशासन, उत्कृष्ट रणनीति र सन्तुलित प्रदर्शनको परिणाम थियो। प्रस्तुत छ डार्विन टेस्टमा बङ्गलादेशको ऐतिहासिक उपलब्धिमाथि तयार पारिएको यो रिपोर्ट।
अस्ट्रेलिया प्रस्थान गर्दा बङ्गलादेश टोलीलाई निकै कमजोर आकलन गरिएको थियो। अभ्यास खेलमै क्रिकेट अस्ट्रेलिया 11-54 रनमा अल आउट हुनु र 300 टेस्ट विकेट लिइसकेका 4 विश्व स्तरीय अस्ट्रेलियन बलरको सामना गर्नु बङ्गलादेशका लागि फलामको चिउरा चपाउनु सरह थियो। तर डार्विनको मैदानमा 4 कथा पूर्ण रूपमा फेरियो। खेलको पहिलो दिनमै तीव्र गतिका बलर हसन महमुदले करियरकै उत्कृष्ट बलिङ गर्दै 55 दिएर 6 चटकाएपछि अस्ट्रेलिया पहिलो इनिङ्समा मात्र 198 रनमा समेटियो। तस्किन अहमद र इफ्ताद हुसेनले 2-2 विकेट बाँड्दै अस्ट्रेलियाका सबै 10 पेसरहरूकै नाममा गराए। पहिलो इनिङ्समा ब्याटिङ सम्हालेका युवा ओपनर तान्जिद हसनले अस्ट्रेलियाली भूमिमा टेस्ट शतक बनाउने पहिलो बङ्गलादेशी ब्याटर बन्ने कीर्तिमान रचे। तान्जिदको 101 रनका साथै मोमिनुल हक, नजमुल हुसेन सान्तो र तेस्रो दिन मेहदी हसन मिराजको 65 योगदानले बङ्गलादेशलाई 426 विशाल योगफलमा पुर्यायो। पहिलो इनिङ्समै 228 विशाल अग्रता लिएपछि खेल पूर्ण रूपमा बङ्गलादेशको नियन्त्रणमा आयो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रिनले 104 शतकीय पारी खेल्दै टोलीलाई उकास्ने प्रयास गरे पनि मेहदी हसन मिराजको स्पिन जादु सामु घरेलु टोली टिक्न सकेन। मिराजले 5 लिँदै अस्ट्रेलियालाई 284 रोके। जितका लागि पाएको 57 सामान्य लक्ष्य बङ्गलादेशले धैर्यपूर्वक पछ्यायो। अन्तत मोमिनुल हकको विजय चौकासँगै बङ्गलादेशले अस्ट्रेलियालाई उसैको भूमिमा पराजित गर्दै टेस्ट इतिहासको सबैभन्दा सुनौलो पृष्ठ लेख्यो। विश्व क्रिकेटमा अस्ट्रेलियालाई विषयको घरेलु मैदानमा हराउनु जुनसुकै टोलीका लागि पनि ठूलो सपना मानिन्छ। 23 वर्षको प्रतीक्षापछि प्राप्त यो सफलताले बङ्गलादेशी क्रिकेटलाई नयाँ उचाइ दिएको छ भने टेस्ट क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर मान्न सकिँदैन भन्ने सन्देश पुनः पुष्टि गरेको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।